الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا ادخلوا في السلم كافة وقال في موضع آخر صبغة الله ومن أحسن من الله صبغة صدق الله العظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم دنیا میں کوئی بھی اہم سامان کوئی بھی مشین اور کوئی بھی چیز جن مادوں سے اور جن میٹیریل سے تیار ہوتی ہے تو جتنے مادے اور جتنے میٹیریل اور جتنی چیزیں کسی بھی مشین وغیرہ کے بنانے میں استعمال ہوتی ہے تو اس میٹیریل کا اس مادے کا اپنی جو تاثیر ہوتی ہے اس کا اپنا جو ایک اثر ہوتا ہے اس کا اپنا جو ذاتی ایک نیچر ہوتا ہے اس بنی ہوئی چیز میں اس کا نیچر اس کی تاثیر ضرور آ جاتی ہے. آپ دواؤں کو دیکھیں, دوا جن اجزاء سے تیار ہوتی ہے, جن جن چیزوں کو دواؤں میں استعمال کیا جاتا ہے, ہر چیز کی تاثیر اس کے اندر موجود ہوتی ہے. یہ گویا فطری قانون اور فطری ضابطہ ہے کہ کسی بھی چیز کو آپ تیار کریں گے, لکڑی میں اگر آپ لوہے کو استعمال کریں گے تو لوہے کی جو اپنی تاثیر ہے, گرم ہونا, ٹائٹ ہونا, یہ تاثیر اس لکڑی میں بھی ظاہر ہوتی ہے. اس اصول اور فطرت کے اس دستور کے مطابق ہم اور آپ اپنے وجود پر, اپنے جسم پر غور کریں تو اللہ نے ہمیں اور آپ کو چار چیزوں سے بنایا ہے, آگ سے, پانی سے, مٹی سے اور ہوا سے. یہ چار چیزیں ایسی ہیں کہ ان چاروں کی اپنی الگ الگ ایک تاثیر ہے, ان چاروں کا اپنا الگ الگ ایک نیچر ہے, ان چاروں کا اپنا ایک الگ الگ مزاج موجود ہے. مثال کے طور پہ مٹی کو آپ دیکھیں, مٹی کی تاثیر اس کا نیچر ہے. کوئی بھی چیز مٹی پہ پڑتی ہے یا مٹی کے اندر جاتی ہے تو مٹی کا مزاج یہ ہے کہ مٹی اسے اپنے اندر چھپا لیتی ہے, ظاہر نہیں ہونے دیتی, چھپا لیتی ہے. گویا مٹی کی تاثیر اس کا نیچر ہے. کسی بھی چیز کو چھپا لینا, دوسرے کی چیز کو چھپا لینا, دوسری چیز کو اپنے اندر ہضم کر جانا, دوسروں کی چیزوں کو اپنے اندر ہڑپ کر جانا, یہ مٹی کی اپنی ایک تاثیر, اس کا اپنا ایک نیچر ہے. آگ کا نیچر یہ ہے کہ آگ ہمیشہ اوپر کی طرف جاتی ہے, اس میں بلندی ہے, اس میں بڑائی ہے, اس میں بڑائی ہے, بلندی ہے. اسی طرح پانی کو دیکھیں, پانی کا مزاج تلون ہے, یعنی رنگ بدلنا. چودھویں رات میں آپ تالاب کے پانی کو دیکھیں, اس کا منظر کچھ اور ہوگا. بارش ہو رہی ہو اس وقت پانی کو دیکھیں, اس کا رنگ کچھ اور ہوگا. دھوپ میں پانی کو آپ رکھیں, اس وقت اس کا کلر کچھ اور نظر آئے گا. سمندر کے پانی کو دیکھیں, اس کا رنگ کچھ اور ہوگا. تالاب کے اور چشمے کے پانی کو دیکھیں اس میں کچھ اور ہوگا۔ غرض، پانی میں تلون ہے، رنگ کا بدلنا ہے، چاند کے اعتبار سے، تاریکی اندھیرے کے اعتبار سے، سمندری ہونے کے اعتبار سے، پانی کا مزاج اپنے رنگ کو بدلنا ہے۔ اور ہوا، ہوا کا مزاج دکھلاوا ہے۔ آپ دیکھیں ہوا جب تیز چلتی ہے تو شائیں شائیں چلتی ہے، ہلاتے ہوئے، چیزوں کو ہلاتے ہوئے چلتی، گویا ہوا اپنی فطرت، اپنے مزاج میں دکھلاوا، سنانے کا مزاج رکھتی ہے۔ گویا چار عناصر سے، عناصر اربعہ سے، چار عناصر، چار اجزاء، چار مادوں سے انسان کو جب بنایا گیا، اور ہمارے اس وجود اور ہمارے جسم میں یہ چار چیزیں جب شامل ہوئی ہیں، تو یقیناً ان چاروں چیزوں کی فطرت، اس کا نیچر، اس کا مزاج، اس کی عادت ہمارے اندر، انسان کے اندر بھی آتی ہے۔ چنانچہ کسی نہ کسی انسان میں آپ دیکھیں گے کہ کسی کی چیز کو لیا تو ہڑپ کر لیا، کسی کا کوئی سامان پایا تو چھپا دیا۔ یہ انسان کی فطرت جو ہے، یہ اسی مٹی کی تاثیر کا اثر ہے، اسی مٹی کا اثر ہے۔ انسان کو دیکھیں، بڑائی ظاہر کرتا ہے، کسی کے سامنے بڑے بول بولتا ہے، یہ بڑے بول کا بولنا، یہ اسی آگ کی تاثیر ہے۔ اسی طرح انسان کو دیکھیں، پانی کی طرح رنگ بدلتا ہے، صبح اس نے وعدہ کیا، شام اس نے وعدہ کو توڑ دیا، بڑی بڑے بات امیدیں دلائیں، پھر اس کے بعد امید کو اس نے توڑ دیا۔ ماں باپ کے سامنے کبھی خدمت، کبھی ماں باپ کی نافرمانی، یہ اس کا رنگ بدلنا ہے۔ تو آپ پانی کے اعتبار سے دیکھیں، ہواؤں کے اعتبار سے دیکھیں، ہوا شائیں شائیں چلتی ہے، دکھلاتے ہوئے چلتی ہے۔ انسان کا مزاج ہے، انسان اپنے موبائل کو دوسروں کو دکھاتا ہے، بڑے سے موبائل لے کر یوں چلتا ہے، مزاج اس کا ہے میں اپنے موبائل کو دکھاؤں، اپنے کپڑوں کو دکھاؤں، اپنے بال کے ڈیزائن کو دکھاؤں۔ یہ سب کا سب جو انسان کے اندر جو چیزیں آ رہی ہیں، یہ در حقیقت انسان کو جن اجزاء سے، جن چیزوں سے اللہ نے بنایا ہے، انہی چیزوں کی تاثیر، انہی چیزوں کی فطرت اور انہی چیزوں کا نیچر ہے جو انسان کی زندگی میں کبھی کبھی نظر آتا ہے۔ مگر یہ چاروں نیچر، یہ چاروں فطرت پسندیدہ نہیں ہے۔ کسی چیز کو دبا لینا، چھپا لینا، یہ پسندیدہ نہیں ہے۔ بڑائی کے بول پسندیدہ نہیں ہے۔ ایک بات پہ نہ جمنا، رنگ بدل کے رہنا پسندیدہ نہیں ہے۔ اسی طرح انسان کی جو خرابیاں ہیں وہ پسندیدہ نہیں ہیں، دکھلاوا یہ پسندیدہ نہیں ہے۔ اللہ رب العزت نے جب انسان کو چار چیزوں سے بنایا، اور چاروں کا نیچر، اس کی فطرت، اس کی خرابی انسان کے اندر آئی، تو اللہ حکیم ہے، اللہ طبیب ہے، اللہ معالج ہے، اللہ اپنے بندوں کا شفیق ہے۔ لہذا اللہ رب العزت نے ان چار چیزوں کا علاج بھی دیا، نماز، روزہ، حج اور زکوٰۃ۔ یہ چاروں عبادت پر آپ اگر غور کریں گے، تو ان چاروں عبادت کے ذریعے، ان چاروں فطرت کا، ان چار خرابیوں کا اللہ نے علاج رکھ دیا ہے۔ مثال کے طور پہ، مثال کے طور پہ آگ کی فطرت ہے اوپر کی طرف جانا، بڑائی کا انداز اختیار کرنا، اللہ نے نماز کو فرض کر دیا۔ نماز کے ذریعے انسان اپنے پورے وجود کے ساتھ، اپنے پورے جسم کے ساتھ، بڑائی کے بجائے، کبر کے بجائے، عجب کے بجائے، بڑائی کے بجائے، انسان تواضع، انکساری اور ابدیت اور فنائیت اللہ کے سامنے ظاہر کرتا ہے۔ آگ کی تاثیر اوپر اٹھنے کو ہے، بندہ اوپر اٹھنے کے بجائے نیچے کی طرف جا رہا ہے، اور اپنے اللہ سے اظہار کر رہا ہے کہ اللہ تعالیٰ، آپ نے میرے اندر بہت سے کمالات رکھے ہیں، بہت سی خوبیاں اور بہت سے صفات آپ نے میرے اندر رکھے ہیں، ان تمام تر صفات اور خوبیوں کا مخزن اور سینٹر آپ نے میرے دماغ کو، آپ نے میرے سر کو، آپ نے میرے چہرے کو بنایا ہے۔ اللہ، جس کو آپ نے سارے کمالات کا سینٹر بنایا ہے، اسی کو میں سب سے زیادہ جھکاتا ہوں اور اس کو بار بار جھکاتا ہوں۔ تو سجدے کر کے گویا بندہ اپنے اللہ کے سامنے آگ کا علاج کر رہا ہے کہ آگ کی تاثیر ہے بڑائی، اللہ ہم بڑائی کے بجائے نماز پڑھ کر آپ आपके सामने अपने छोटे होने और आजजी इनके सारी और फिना होने का इकरार करते। जमीन की तासीर चीजों का हड़प कर लेना, दूसरों की चीज को हजम कर जाना, छुपा लेना, जकात देकर इंसान उसका इलाज करता है। अल्लाह ताला हम छुपाने वाले नहीं, हम दबाने वाले नहीं, हम लेकर उसको हजम करने वाले नहीं है। हमारी शान तो यह है, मेरे पास खुद का जो होगा मैं गरीबों पे खर्च करूंगा, मेरे पास खुद का जो होगा आपके राह में कुर्बान करूंगा। तो यह जकात का फरीजा और जकात का यह अमल दर हकीकत मिट्टी का जो अंसुर था, मिट्टी का जो हिस्सा था और मिट्टी की जो तासीर थी, उसका इलाज अल्लाह ताला ने कर दिया। पानी का खासा और पानी की तासीर तलवन है, रंग का बदलना है, इंसान के रंग का बदलना। गोया जब इंसान रंग बदलता है तो इसका मतलब उसमें ठहराव नहीं है, उसमें इस्तेकामत नहीं है, उसमें पायदारी नहीं है, कभी इधर को ढुल गया कभी उधर को ढुल गया। अल्लाह रब्बुल इज्जत ने रोजा रखवाकर, तरावी पढ़वाकर इंसान के मिजाज में तलवन को, रंग के बदलने को हटा दिया और कहा नहीं मेरे अल्लाह, मैं रोजा रखकर सुबह से लेकर शाम तक एक ही पोजीशन में रहूंगा, भूखा ही रहूंगा, प्यासा ही रहूंगा, हजार मर्तबा मेरे सामने मीठा मीठा पानी आ जाए, उम्दा उम्दा खाने की चीजें आ जाए, छोटे बच्चे नवासे हमें खिलाने लगे, मेरे मुंह के अंदर डालने लगे, फिर भी मैं खाने को तैयार नहीं हूंगा। ये रोजा रखवा कर दर हकीकत अल्लाह की तरफ से ये तलवन मिजाजी, ये रंग का बदलना, ये वादा खिलाफी करना, इस फितरत को बदलकर इंसान में इस्तेकामत, इंसान में ठहराव, एक ही बात पे जमाव, इसकी सिफत रोजे के जरिए इंसान के अंदर पैदा की गई है। और हवा का मंशा दिखलाना है, इंसान अपने बालों, अपने कपड़ों, अपनी चीजों के जरिए दूसरों के सामने दिखलावा करता है। अल्लाह रब्बुल इज्जत ने हवा का इलाज हज के जरिए किया है कि हज में इंसान अपने दिखलावे की तमाम चीजों को खत्म कर देता है। बालों की फिक्र खत्म हो गई, बूट और चप्पल की फिक्र खत्म हो गई, सिले हुए उम्दा कपड़े की फिक्र खत्म हो गई और सारे के सारे इंसान, चाहे गरीब हो, चाहे फकीर हो, चाहे आलिम हो, चाहे मालदार हो, वो तमाम के तमाम एक ही रंग, एक ही शक्ल, एक ही सूरत में अल्लाह की तरफ रवा दमा होते हैं। ये इहराम की ये कैफियत दर हकीकत अपने अंदर जो नामो नमोद और दिखलावे का जो जज्बा है, उस दिखलावे के जज्बे का इलाज अल्लाह ताला ने इहराम और हज के जरिए किया है। यहां तक कि मेरी तमहीद का खुलासा आप ये निकालिए कि अल्लाह रब्बुल इज्जत ने जब इंसानों को चार चीजों से बनाया है तो उन चार चीजों के अंदर जो खराबियां थी, उसका जो अपना एक नेचर था, वो नेचर, वो खराबी इंसान में जाहिर हो तो मुआशरा बिगड़ जाएगा, इंसान इंसानियत से निकल जाएगा, आदमी आदमियत से निकल जाएगा। तो अल्लाह ने आदमियत को बाकी रखने के लिए, इंसानियत को बाकी रखने के लिए, इंसानी जौहर को नुमाया करने के लिए अल्लाह ने उसका इलाज किया। और ये चारों अहकाम, नमाज, रोजा, हज और जकात, ये चार अहकाम अल्लाह ने दिए हैं। फिर इन चारों अहकाम में आप देखें, बंदा नमाज भी पढ़ता है, रोजाना पढ़ता है, साल में कम से कम रोजा भी रखता है। और सिर्फ साल में रोजा नहीं रखता, आपको पता होगा कि ये तो एक महीने का रोजा है, वरना तो नफली रोजे पूरे साल में 51 होते हैं, नफली रोजे पूरे साल में 51 होते हैं। रमजान में रोजा रखवाने के बाद भी साल के हर महीने में अलग अलग नाम से, अलग अलग हेडिंग से रोजा रखवाकर इंसान का मिजाज रोजा रखने वाला बनाया गया है। ये चारों अहकाम पे अगर आप गौर करेंगे तो इन चारों हुक्म का एक ही खुलासा, एक ही लुब्बे लुबाब, एक ही मिजाज बनता है, और वो ये है कि हर मोमिन, हर ईमान वाले का दिल और उसका दिमाग दीनो शरीयत वाला बन जाए, दीनो शरीयत वाला उसका मिजाज बन जाए, यानी उसके मिजाज में दीन आ जाए, उसके मिजाज में शरीयत आ जाए, उसका मिजाज दीनी बन जाए, उसकी फिक्र दीनी बन जाए, उसके अंदर हर जगह शरीयत की हर बात का एहतराम, शरीयत की हर बात का एहतराम और शरीयत की हर बात की अहमियत, उसकी इफादियत उसके जहन में आ जाए। याद रखिए, एक है अहकाम पर अमल कर लेना, دین کی باتوں پر عمل کر لینا، اور ایک ہے دینی مزاج کا بن جانا۔ جب انسان کا مزاج دینی بن جاتا ہے، انسان کی فکر جب شرعی ہو جاتی ہے اور شریعت کے سانچے میں انسان کا ذہن، انسان کا دماغ، انسان کا دل جب ڈھل جاتا ہے، تو ایسی صورت میں اب انسان چاہے خلوت میں ہو چاہے جلوت میں ہو، انسان اچھے ماحول میں ہو چاہے برے ماحول میں ہو، جب اس کا دل، اس کا دماغ شریعت کے سانچے میں ڈھل جاتا ہے اور شریعت اس کے دل و دماغ میں پیوست ہو جاتی ہے، تو انسان پھر جہاں بھی ہو شریعت پر انسان ہمیشہ عمل کرتا ہے، کبھی شریعت سے وہ انحراف نہیں کرتا۔ بلکہ حضرت تھانوی رحمت اللہ علیہ فرماتے ہیں کہ جب انسان کا مزاج شریعت کے سانچے میں ڈھل جاتا ہے اور شریعت کی ہر بات اس کے دل کے اندر پیوست ہو جاتی ہے، تو پھر ایسے مومن کی مثال، ایسے مومن کی مثال پکے ہوئے گڑھے کی طرح ہے، پکے ہوئے مٹکے کی طرح ہے۔ فرماتے ہیں جس طرح ایک پکا ہوا مٹکا ہو، پکے ہوئے مٹکے میں اگر آپ نے اندر پانی رکھا تو وہ مٹکا پانی سے متاثر نہیں ہوتا، پانی سے متاثر نہیں ہوتا، بلکہ وہ پکا ہوا مٹکا اس پانی پہ اپنا ایک اثر ڈالتا ہے، اور اثر یہ ڈالتا ہے کہ پانی کو ٹھنڈا کر دیتا ہے۔ فرماتے ہیں مومن کا مزاج، مومن کا دماغ، مومن کا قلب اور اس کا دل جب شریعت کے سانچے میں ڈھل جاتا ہے، تو اب اس کے بعد اس کے اندر سے چوچرا نکل جاتی ہے، اب وہ انسان دوسروں کے حق میں نافع بن جاتا ہے اور دوسروں کا اثر قبول نہیں کرتا بلکہ دوسروں کے حق میں مفید بنتا ہے۔ اور مثال دی ہے پکے ہوئے مٹکے کی۔ لیکن اگر کسی انسان، کوئی انسان شریعت کی باتوں پر عمل تو کرتا ہے مگر اس کا مزاج ابھی دینی نہیں بنا، اس کا دل، اس کا ذہن، اس کا دماغ شریعت کے سانچے میں پورے طور پہ نہیں ڈھلا، تو فرماتے ہیں ایسا انسان کچے مٹکے کی طرح ہوگا۔ کچے مٹکے کا حال یہ ہے کہ اگر اس میں آپ پانی کو رکھیں گے تو کچا مٹکا پانی سے متاثر ہو جائے گا اور دھیمے دھیمے وہ گھل جائے گا، پھر پانی گر جائے گا، پھر اس مٹکے کا وجود ختم ہو جائے گا۔ فرماتے یہی حال ہے ان ایمان والوں کا کہ جس کا مزاج شریعت کے سانچے میں نہیں ڈھلا ہے، بہت ممکن ہے وہ غلط ماحول میں جائے گا، وہ گناہوں کے ماحول میں جائے گا، وہ برے معاشرے میں جائے گا، تو برے معاشرے میں جانے کے بعد اور برے ماحول میں جانے کے بعد اسی ماحول میں ڈھل جائے گا، پھر جو بھی کچھ اس پر دین کا رنگ تھا وہ رنگ ختم ہو جائے گا۔ اس لیے فرماتے ہیں کہ انسان شریعت کی باتوں پر عمل کرتے ہوئے شریعت کی جو باتیں ہیں اس کا مزاج بنا لے، اس کی فکر لا لے، اور جب یہ چیزیں آتی ہیں تو انسان چاہے خلوت میں ہو چاہے جلوت میں ہو، اپنوں میں ہو یا غیروں میں ہو، کہیں بھی ہوگا، ہر موقع پر انسان شریعت کی باتوں پر عمل کرے گا۔ نبی اکرم صلی اللہ علیہ وسلم کے پاس ایک شخص آئے، بظاہر ایمان لے آئے، کتنی سعادت کی بات اور خوش نصیبی کا موقع، مدینہ منورہ کا نورانی ماحول ہے۔ وہ آئے اور آنے کے بعد انہوں نے کہا کہ میں چاہتا ہوں کہ میں مالدار ہو جاؤں، میں چاہتا ہوں کہ مجھے دولت مل جائے۔ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا اللہ نے جس حال میں تجھے رکھا ہے تم اسی حال میں رہنا پسند کرو۔ انہوں نے کہا کہ میں چاہتا ہوں کہ مجھے کچھ دولت اور ہو جائے، آپ دعا کر دیجئے۔ اس کے اصرار پر آپ نے دعا کر دی۔ اب اس کے پاس بکریاں تھیں، اب بکریوں میں اضافہ ہوا، مدینے کے کنارے ان کا مکان تھا، اب اس مکان میں بکریوں کا رہنا مشکل ہو گیا تو مدینے سے باہر چلے گئے۔ اب مدینے سے باہر جانے کے بعد اب جماعت سے نماز چھوٹنے لگی، پھر اور ان کی بکریوں میں اضافہ ہوا تو وادی میں چلے گئے، اب وادی میں جانے کے بعد اب سرے سے جمعہ کی نماز ہی فوت ہونے لگی، یہاں تک کہ جب دینی ماحول سے وہ الگ ہوئے اور سال پورا ہونے کا وقت آیا، زکات کا موقع آیا، تو نبی اکرم صلی اللہ علیہ وسلم نے زکات وصول یابی کے لیے ان کے پاس کسی کو بھیجا۔ جب وہاں پہنچے، آپ کا خط دیکھا، لیٹر دیکھا کہ زکات نکالنی ہے اور زکات کی یہ تفصیلات ہیں، تو انہوں نے کہا کہ یہ تو ایک طرح کا ٹیکس ہے، یہ تو ایک طرح کا جزیہ ہے، یہ تو میری محنت کی کمائی ہے، اپنی محنت کی کمائی میں 2.5% نکال کے دے دوں، یہ تو بڑی عجیب سی بات ہے۔ یہاں غور کرنے کا مقام ہے کہ اس دور میں ہوتے ہوئے زکات کا نکالنا ان کے واسطے مشکل और ज़कात को उन्होंने टैक्स और जिजिया कहा। ये बात जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को मालूम हुई तो आपको बहुत दुख हुआ, आपको बहुत दर्द हुआ, बड़ी तकलीफ हुई। फिर दोबारा वो गए, दोबारा जाने के बाद उस कासिद और आमिल से उन्होंने, सालबा बिन हातिम नाम है, उस सालबा बिन हातिम ने फिर यही बात कही, ये तो एक टैक्स का निजाम मालूम होता है, इस्लाम में जिजिया का निजाम मालूम होता है। जब नबी अलैहिस्सलाम को दोबारा ये बात मालूम हुई तो फिर आपने फरमाया कि अब उसके से ज़कात वसूल करने की जरूरत नहीं है। वो आए आपकी खिदमत में लेकिन आपने ज़कात वसूल नहीं किया। मैं अर्ज करना चाहता हूं आखिर वो क्या वजह है कि उस दौर में भी ज़कात का निकालना उनके हक में मुश्किल बना। मुश्किल इसलिए बना कि जो दीन और शरीयत का सांचा हजरत सहाबा के कल्ब और जिगर में उतरा था और पूरा मिजाज उनका दीनी बन गया था, सिबगत अल्लाह, अल्लाह का रंग। अल्लाह का रंग क्या मतलब? दीनी मिजाज, दीनी फिक्र, दीनी फिक्र और दीनी मिजाज इंसान में आ जाए, सिबगत अल्लाह वमन अहसन मिन अल्लाह सिबगा, और किसका रंग अल्लाह के रंग से बेहतर हो सकता है, किसका मिजाज अल्लाह के दिए हुए मिजाज से बेहतर हो सकता है। उसके बाद नबी अलैहिस्सलाम का इंतकाल हुआ, फिर वो सालबा बिन हातिम, वो हातिम वो माल लेकर अबू बकर सिद्दीक के पास आए। उन्होंने कहा जब नबी अलैहिस्सलाम ने तुझसे ज़कात के लेने को मना किया है तो अबू बकर की क्या मजाल है कि तुमसे ज़कात को वसूल करे। अबू बकर ने अपने 2.5 साल दौर में ज़कात को वसूल नहीं किया। उमर फारूक रजी अल्लाह तआला अन्हु का जमाना आया, उनका माल बढ़ता रहा, वो ज़कात लेकर उमर फारूक के पास आते रहे। उमर फारूक का दौरे हुकूमत तकरीबन 10.5 साल है, उस 10.5 साल में लेकर आते रहे। उन्होंने कहा उमर की क्या मजाल कि नबी ने न लिया, अबू बकर ने न लिया तो मैं किस तरह से। उस्मान गनी का दौर आया, उसी उस्मान गनी रजी अल्लाह तआला अन्हु के दौर में सालबा बिन हातिम का इस तरह इंतकाल हो गया कि उसके ज़कात के माल को किसी ने कबूल नहीं किया। मैं अर्ज करना चाहता हूं कि अल्लाह ने हमें और आपको जो दीन और अहकाम अल्लाह ने अता फरमाया है, ये दीन और अहकाम का मंशा, उसका मकसद ये है सिर्फ नमाजी बना देना नहीं, सिर्फ रोजेदार बना देना नहीं, सिर्फ ज़कात दिलवा देना नहीं, बल्कि इन तमाम अहकाम के साथ साथ हमारी फिक्र, हमारी सोच, हमारा दिल, हमारा दिमाग शरीयत के सांचे में, शरीयत के साये में ढल जाए। हम कहीं भी रहें हर चीज हमें शरीयत की सबसे ज्यादा पसंद हो। अगर मुआशरे में हैं, अगर शादी का मौका है, गम का मौका है, मंगनी का मौका है, कोई खुशी का मौका है, कोई भी मौका आ जाए, उन तमाम मौकों में दूसरों की चीजों के मुकाबले में हमारे दिल में, हमारे दिमाग में हमारी शरीयत से, हमारी सुन्नत से, हमारी हदीसों से, हमारे कुरान से जो चीजें साबित हो रही हैं, उसी को हम सबसे बेहतर, उसी को सबसे अच्छा, उसी को अपने हक में सबसे ज्यादा मुफीद समझें। यह हमारा दीनी मिजाज है। आज एक बहुत बड़ा मसला यह है कि हमारे बहुत से नौजवान जो कॉलेजों में पढ़ते हैं, कॉलेज में पढ़ना बुरा तो नहीं है, लेकिन जो नौजवान आमतौर पर दीनी मजलिसों से, दीनी शोबों से ताल्लुक नहीं रखते और आजादाना जिंदगी गुजारते, आजादाना जिंदगी गुजारते, ऐसे जवान जो हैं तो मुसलमान और मुस्लिम मुआशरे में रहते हैं, मुस्लिम मुआशरे में रहने की वजह से एक मुस्लिम मुआशरे का दबाव तो है, मगर मेंटली जहनी तौर पर, जहनी तौर पर वो इस्लाम की बहुत सारी चीजों को पसंद नहीं करते, इस्लाम के कल्चर को, इस्लाम की तहजीब को, इस्लामी चीजों को वो अपने दिलो दिमाग से पसंद नहीं करते। उनके अंदर बहुत सा ऑब्जेक्शन, उनके अंदर इस्लाम की बहुत सारी बातों पर एतराज, उनके अंदर इस्लाम की बहुत सारी चीजों पर इश्काल। ये दर हकीकत उस दुनिया के माहौल, अंग्रेजी माहौल और दीन से दूरी के माहौल का असर है कि उसका जहन, उसका दिमाग, उसका दिल अभी शरीयत के सांचे में रंगीन नहीं हुआ, जिसके नतीजे में मगरबी तहजीब हो, वेस्टर्न कल्चर हो, उसको वो पसंद करता है और अपने दीन की बातों की हिकमत और फायदे को ना जानने की बिना पर जहनी तौर पर वो उसका इनकार करता है। इसलिए कहा गया कि एक है जबान से इर्तिदाद, जबान से मुर्तद हो जाना, जबान से इस्लाम से फिर जाना, और एक है जबान से तो इंसान न फिरे, زبان سے تو پھرنے کی بات نہ کرے مگر مینٹلی ذہنی طور پہ انسان اپنے دین سے منحرف ہو جاتا ہے. یہ بڑے خطرے کی بات. اس لیے آج کے اس دور میں اس ذہنی ارتداد سے بچنے کے لیے, اپنے بچوں کو اپنی نئی نسلوں کو ذہنی ارتداد سے بچنے کے لیے ضروری ہے کہ جو دین کے شعبے کام کر رہے ہیں, دین کے شعبے کام کر رہے ہیں, علماء کام کر رہے ہیں, مدارس کام کر رہے ہیں, دعوت و تبلیغ کام کر رہے ہیں, دین کے جو شعبے اپنے برحق انداز میں کام کر رہے ہیں, ان شعبوں کے ساتھ اپنے جوانوں کو جوڑنا, اپنے بچوں کو جوڑ کے رکھنا تاکہ ذہنی طور پر, فکری طور پر, مینٹلی انداز میں وہ بچہ دینی مزاج کا ہو, دینی فکر رکھتا ہو, چاہے غلط ماحول میں رہے گا, برے ماحول میں رہے گا, چاہے شریعت کا بظاہر پابند نہیں ہوگا, چاہے وہ نمازی نہیں ہوگا, چاہے اس کے چہرے پہ داڑھی نہیں ہوگی, چاہے وہ شرعی لباس نہیں پہنتا ہوگا, یہ ظاہری کمزوری اس میں ضرور ہوگی مگر کم سے کم دل کے اعتبار سے, ذہن کے اعتبار سے, فکر کے اعتبار سے, سوچ کے اعتبار سے, اپنی تھیوری کے اعتبار سے وہ مومن ہوگا, وہ اپنی چیزوں کو پسندیدگی کی نگاہوں سے دیکھتا ہوگا. یہی اس زمانے میں اپنے بچوں کی حفاظت کا ذریعہ ہے کہ جو دینی شعبے کام کر رہے ہیں, چاہے دعوت کے لائن سے ہو, چاہے علماء کے درس قرآن کے لائن سے ہو, چاہے مدارس اور مکاتب کے لائن سے ہو, ان کو جوڑ کے رکھنا ضروری ہے تاکہ ہمارے بچے دینی فکر کے اعتبار سے محفوظ رہیں. دیکھیے, اور جب یہی دینی فکر بن جاتی ہے, حضرت سعد اسود نبی اکرم صلی اللہ علیہ وسلم کے پاس تشریف لائے اور انہوں نے کہا کہ میں تو نہایت کالا کلوٹا ہوں اور اپنے گھر کے اعتبار سے نہایت کمزور ہوں, کیا میرا نکاح نہیں ہو سکتا؟ تو نبی علیہ الصلوۃ والسلام نے ایک صحابی کے یہاں کہا کہ جاؤ میرا نام لے لینا اور وہاں جا کر نکاح کا پیغام دے دینا. اب وہ گئے, لمبا واقعہ ہے, انہوں نے نکاح کا پیغام دے دیا, اب پیغام قبول ہو گیا. اب وہ بازار گئے اور بازار جانے کے بعد انہوں نے نکاح کے لیے کچھ سامان خریدنا شروع کیا. اتنے میں اعلان ہو گیا کہ ہم ذرا لفظ بدل کے کہتے ہیں, اتنے میں اعلان ہوا کہ جماعت اللہ کے راستے میں جائے. اس زمانے میں انداز الگ تھا, بہت سے لفظ پکڑ لیتے ہیں جہاد وغیرہ کا, تو اللہ کے راستے میں جماعت جائے گی. اب جب انہوں نے سنا تو اپنے نکاح کے سامان کو خریدتے ہوئے وہیں سے دوڑے ہوئے آئے اور حضرات صحابہ کے ساتھ شامل ہو گئے اور پھر وہاں گئے جہاں جانا تھا, اور اللہ کی شان کہ اسی میدان میں شہید ہو گئے. نبی اکرم صلی اللہ علیہ وسلم نے پوچھا, بھائی آج کون کون اللہ کے راہ میں شہید ہوا, ذرا تلاش کرو. تو پتہ چلا کہ اسود سعد, سعد اسود وہ بھی شہید ہو گئے. اللہ اکبر, ابھی تو منگنی ہوئی, ابھی تو نکاح کا سامان خریدا جا رہا ہے اور ابھی اپنے نکاح کے وقت آنے سے پہلے پہلے راہ خدا میں نکل گئے اور اس طرح قربانی پیش کی کہ وہ شہید ہو گئے. نبی علیہ الصلوۃ والسلام نے فرمایا, مجھے ذرا اس کو دکھاؤ. آپ جب گئے, صحابہ بھی آپ کے ساتھ ساتھ گئے, جب وہاں پہنچے آپ نے اس کی لاش کو دیکھا, چہرے کو جیسے ہی دیکھا نبی علیہ الصلوۃ والسلام نے فوراً آپ مڑ گئے, آپ نے اپنے چہرے کو پھیر لیا. حضرات صحابہ کو بڑی حیرت ہوئی, بڑا تعجب ہوا, اتنی بڑی قربانی اس نے پیش کی اور آپ بڑے شوق سے دیکھنے کے لیے آئے, مگر کیا بات ہے کہ آپ نے چہرہ پھیر لیا. نبی علیہ الصلوۃ والسلام نے فرمایا, بات اصل یہ ہے, اللہ کو اس بندے کا یہ عمل اتنا پسند آیا کہ اس کے استقبال میں جنت سے حور آ کر کھڑی ہوئی تھی, اس کی حور اس کے سامنے کھڑی تھی, تو جب میں نے اس کے چہرے کو دیکھا اور چہرے کے سامنے اس کی حور نظر آئی تو مجھے غیرت آئی کہ میں دوسرے صحابی کے حور پہ نظر ڈالوں, اس لیے فوراً میں نے چہرے کو پھیر دیا. اس واقعے سے اندازہ لگائیں کہ آخر یہ کون سا جذبہ تھا, یہ کون سی اسپرٹ تھی کہ نکاح کا موقع ہے, اس موقع پر فوراً وہیں سے نکل پڑے. اللہ کے دین کے خاطر یہ وہی مزاج بننا تھا, یہ وہی فکر کا بن جانا تھا, یہی شریعت کا رنگ ان کے دلوں میں بیٹھ جانا تھا جس کا یہ نتیجہ تھا. یہی بات جب انسان کے اندر بیٹھتی ہے تو پھر انسان چاہے بھرے ماحول میں ہو چاہے برے ماحول میں ہو, انسان گناہوں سے بچ جاتا ہے. آخری بات سنیے گا, حضرت حبیب ابن عمیر ایک تابعی ہیں. یہ حبیب ابن عمیر ایک تابعی ہیں, رومیوں نے ان کے قافلے کو گرفتار کر لیا اور یہ حبیب ابن عمیر امیر لشکر تھے, امیر جماعت تھے, और बड़े हसीन और खूबसूरत थे, बहुत हसीन और खूबसूरत, बड़े मुदब्बिर, बड़े सियासी, बड़े समझदार थे। जब गिरफ्तार हो गए और रूमियों ने इनको गिरफ्तार कर लिया तो उन्होंने ये सोचा कि इनको भी खत्म कर दिया जाए, लेकिन वहां के मुदब्बिरीन ने कहा कि हबीब ने उमर को खत्म मत करो, ये बड़ा जीहोश आदमी है, बड़ा समझदार आदमी है, ये आदमी अगर हमारी तरफ आ गया इसका बड़ा फायदा हो जाएगा, लिहाजा इसको खत्म ना किया जाए। तो अब तदबीर इख्तियार की गई, तदबीर इख्तियार की गई कि उनको एक घर में बंद किया गया, और घर में बंद करने के साथ वहां पर जो सबसे हसीन और सबसे खूबसूरत कोई ईसाई हो सकती थी उसको कहा गया कि तू अपनी इज्जत को फरोश कर दे ताकि ये बंदा हमारी तरफ आ जाएगा। चुनांचे एक खातून को, एक कम उम्र खातून को उनकी खिदमत के लिए लगा दिया गया। तीन दिनों तक वो खातून उसकी खिदमत के तौर पे आती जाती रही, बैठती रही, हर तरह से उसने उनके ईमान को लूटना चाहा, हर तरह से उनकी निगाहों को खींचना चाहा, मगर 3 दिनों के बाद वो औरत बाहर निकली और बाहर निकल के अपने लोगों से कहती है इला अईना अरसलतनी, अरे तुम लोगों ने मेरे पास किसी के पास किसके पास भेजा है, इला हजरिन और इला शजरिन, अरे ऐसा लगता है कि तुमने किसी दरख्त के पास भेजा या किसी पत्थर के पास भेजा, मुझ जैसे को देखकर आंख भी उठाकर ना देखे, मुझ जैसे को देखकर आंख भी ना उठाए, ऐसा लगता है ये इंसान नहीं है, ये तो कोई पत्थर है या कोई दरख्त है, अब इसके पास मुझे रहने की जरूरत नहीं है। सुनिए जरा, किसी ईसाई ने हबीब ने उमर से बाद में पूछा कि तेरी खिदमत में खलवत के अंदर 3 दिनों से कोई आती रही, तुमने नजर उठा के नहीं देखा? उन्होंने कहा मैंने नजर इसलिए उठा के नहीं देखा, मेरा अल्लाह मुझे नजर उठा के देख रहा था, मेरा परवरदिगार मुझे देख रहा था, उस परवरदिगार के सामने मैं खयानत कैसे करता, खलवत थी, तन्हाई थी, कोई और इंसान नहीं था, मगर मेरा रब्बे करीम तो मुझे देख रहा था, जिस रब्बे करीम के सामने मैं नमाज पढ़ता हूं, रोजा रखता हूं, वही रब्बे करीम वहां भी मौजूद था और वो देख रहा था, इसलिए मैं किसी गैर को कैसे देख सकता हूं। ये इंसान की कैफियत, ये इंसान की हालत उसी वक्त होती है जबकि शरीयत के सांचे में, शरीयत के रंग में इंसान रंगीन हो जाता है, तो खलवत और जलवत का फर्क खत्म हो जाता है, मस्जिद और बाजार का फर्क खत्म हो जाता है। मस्जिद में इंसान अल्लाह के सामने अगर झुक रहा है तो बाजारों में चलता हुआ भी इंसान खुदा के सामने झुककर चलता है, वो समझता है कि मस्जिद में गुनाह अगर गुनाह है तो बाजारों में चलते हुए भी कोई भी गुनाह गुनाह ही हो सकता है, मस्जिद में अगर खुदा देख रहा है, मस्जिद में खुदा देख रहा है तो बाजार में भी कोई ना कोई मुझे देख ही रहा है। इसलिए जरूरत है इस बात की कि हम जरा इन इबादत के माहौल में अपने मिजाज को बदलें, अपनी फिक्र को बदलें, और इन इबादतों के साथ साथ ये सोचें कि सिर्फ रोजा नमाज मकसद नहीं है, बल्कि रोजा नमाज के साथ साथ इसके पीछे एक बहुत बड़ा पावर, एक बहुत बड़ा स्पिरिट, एक बहुत बड़ी ताकत हमारे अंदर आनी है, वो यह है कि हम जहां भी रहें, जिस जगह रहें, हमारा मिजाज दीनी और फिक्री हो जाए और हर मौके पर हम अल्लाह के फरमा बरदार हो जाएं। बस आखिरी रिवायत सुन लीजिए, नबी अलैहिस्सलातु वस्सलाम ने इरशाद फरमाया जन्नत जहन्नम से 2 इंसानों को निकाला जाएगा, 2 इंसानों को जहन्नम से निकाला जाएगा, जो जहन्नम में इस तरह बैठ जाए जैसे नमाजें बैठते हैं, जहन्नम से निकाला जाएगा। अल्लाह रब्बुल इज्जत अपनी नेमतें याद दिलवाएंगे और अपनी नेमतें याद दिलवाकर फिर से कहेंगे कि मेरे बंदे सारी नेमतें हमने तुझे अता की थी, फिर भी तू हमेशा नाफरमानी करता रहा, गुनाहों में डूबा रहा, बंदा खामोश रहेगा। अल्लाह अपनी नेमतों को याद दिलाएंगे, अपनी नेमतों को याद दिलाएंगे, बंदा खामोश रहेगा, फिर परवरदिगार कहेंगे इन सारी नेमतों पर तुमने नाशुक्री की है, उसकी सजा यही है कि तुम दोनों जहन्नम में चले जाओ, फिर से जहन्नम में चले जाओ। एक जहन्नमी जैसे सुनेगा परवरदिगार कहता है फिर से जहन्नम में चले जाओ, बस वो जहन्नमी दौड़ेगा, कूदेगा, दौड़ता हुआ कूदता हुआ फौरन जहन्नम में कूद जाएगा। ये बात फरिश्तों के लिए बड़े ताज्जुब की होगी कि या अल्लाह जहन्नम से तो हर कोई बचना चाहता है, ये कैसा बंदा जो जहन्नम के अजाब को देख चुका है, और अल्लाह ने कहा तो फौरन ये दौड़ता हुआ जहन्नम में कूद पड़ा। और दूसरा वो 2 कदम चलेगा फिर अल्लाह को देखेगा, फिर 2 कदम चलेगा फिर अल्लाह को देखेगा, 2 कदम चलेगा जाता ही नहीं, बस 2 कदम चल के अल्लाह को देखेगा। परवरदिगार फरिश्ते से कहेंगे जो जहन्नम में कूदा उसको भी ले आओ, जो चल चल के देख रहा है उसे भी लाओ। अब दोनों से पूछेंगे, जो जहन्नम में कूद कर चला गया, अल्लाह कहेंगे तू जहन्नम में कूद के कैसे चला गया? वो कहेगा परवरदिगार, दुनिया में तो हमेशा मैंने आपके बातों की नाफरमानी की, आपकी बातों को ठुकराया। अल्लाह आज हमने ये सोचा कम से कम आखिरी दफा आपकी बात को मान तो जाऊं और फौरन मान जाऊं, इसलिए अल्लाह आपकी बात को मानते हुए फौरन जहन्नम में कूद गया। परवरदिगार कहेंगे मेरा बंदा कम से कम यहां पर मेरे मानने का इरादा तो किया है, ऐ फरिश्ते इसके इरादे की बिना पर मैं इसको जन्नत देता हूं। जो अल्लाह वहां अपने बंदे के इरादे और जज्बात को देखकर जहन्नम से नजात देता है, हम और आप भी इरादा कर लें कि इंशाअल्लाह समाजी जिंदगी हो, शादी का मौका हो, गम का मौका हो, कोई भी हमारी जिंदगी हो, इंशाअल्लाह हम अपने अल्लाह की बातों पर मर मिटेंगे। और दूसरों से अल्लाह दूसरे से अल्लाह ने पूछा तू क्यों नहीं चलता, तू क्यों नहीं चलता? कहा अल्लाह मैं दो कदम चल के देखता था शायद आपकी रहमत को जोश आ जाए, शायद आपकी रहमत में जोश आ जाए, आपकी रहमत का इंतजार करते करते जा रहा था। परवरदिगार ने कहा जो मेरी इताअत में है वो भी जन्नती, और जो मेरी रहमत का उम्मीद रखता हो वो भी जन्नती, तुम भी जन्नत में चले जाओ। कैसे खुशनसीब होंगे दोनों। अल्लाह ताला हमें अपनी बातों पर अमल करने की तौफीक भी अता फरमाए और अल्लाह अपनी रहमतों की उम्मीद भी अल्लाह हमें अता फरमाए। थोड़ी देर के लिए हमारा आप अपने आंखों को बंद कर लें, सर को झुका लें, अपने अल्लाह के सामने शर्मिंदा होकर बैठ जाएं, सोचें वो रब्बे करीम कल कयामत के मैदान में अगर वो हमसे पूछेगा ए मेरे बंदे आओ जरा अपनी नेमतों का हिसाब ले लो, ए जवानों आओ जरा अपनी नेमतों का हिसाब दे लो, आओ बिलाल को भी सामने खड़ा कर दो, सुहैब रूमी को सामने ले आओ, अबू जर गिफारी को सामने ले आओ, अल्लाह अल्लाह ए बिलाल तुम तो हमेशा भूखे रहे, अबू हुरैरा भूखे भूखे बेहोश पड़ जाते थे, आओ रोजाना तीन चार वक्त खाने वाले आओ जरा नेमतों का हिसाब दे लो। अल्लाह हजरत अबू हुरैरा के सामने हम शर्मिंदा हो जाएंगे, जलील हो जाएंगे। वो अबू हुरैरा जो भूखे प्यासे रहकर इल्म हदीस की इशात तो पढ़ाने में और सीखने में लगे रहते थे, अल्लाह इल्म वाले भी शर्मिंदा हो जाएंगे। अल्लाह सुहैब रूमी जो बड़े मालदार पहले थे, अल्लाह मालदार भी उनको देखकर शर्मिंदा हो जाएंगे। अबू जर गिफारी जो गुर्बत की वजह से भूखे प्यासे मक्के में रहकर मेरे मौला वो जमजम पी लेते थे और भूखे प्यासे रहते थे, अल्लाह ने उनके सामने अगर अपनी नेमतों को याद दिलाया, मेरे बंदे अबू जर को तो मोटा झूठा कपड़ा मिला उसी पर शुक्र अदा करता रहा, तुमको हमने नरम नरम कपड़े पहनाए, कभी तुम्हारे बदन पर बगैर परेस के कपड़ा हमने न पहनाया, आओ जरा कपड़े का ही हिसाब दे लो। परवरदिगार अबू जर के सामने हम शर्मिंदा हो जाएंगे। अल्लाह अल्लाह तू गनी अजहर दो आलम मन फकीर, तू गनी अजहर दो आलम मन फकीर, रोज महशर उज्र हाए मन पजीर, रोज़े महशर उज्र हाए मन पजीर। हम तो आज यही इकरार करें अल्लाह तू गनी है और हम हर एतबार से फकीर हैं। परवरदिगार दुनिया में भी और महशर में भी अल्लाह हमारे उज्र को, हमारी माजरत को, हमारी गलतियों को, हमारी कोताहियों को कबूल कर लेना। गर हमा बीनी हिसाबम ना गुजीर, और ए अल्लाह हम कमजोरों, हम फकीरों, हम गुनहगारों का हिसाब लेना ही अगर जरूरी हो जाए, अज निगाहे मुस्तफा पिन्हा बेगीर, अल्लाह हिसाब ही अगर लेना हो तो मेरे प्यारे नबी से पर्दा करके हमसे हिसाब लेना, वरना प्यारे नबी ने अगर हमको देखा तो आपको कितना रंज हो जाएगा। जो प्यारे नबी तीन तीन दिन भूखे रहे, चौथे दिन सुबह कुछ खजूर के दाने खाए, इब्ने उमर साथ थे, आपकी आंखों में आंसू आ गए। इब्ने उमर ने पूछा प्यारे नबी क्यों रो रहे हैं? आपने कहा कहीं ऐसा ना हो अल्लाह ये चौथे दिन जो खजूर खिला रहा है कयामत में हो सकता है अल्लाह ने हमसे सवाल कर दिया इस नेमत के बारे में। सोचें प्यारे नबी को चौथे दिन खजूर मिलती है तो आपको ख्याल आता है कौन सा ऐसा दिन होगा, कौन से ऐसी इफ्तारी का टाइम होगा जिसमें शरबत ना हो और जिसमें मीठे मीठे खजूर ना हो। अल्लाह मगर उसके साथ साथ हमारा हर दिन गुनाहों और गफलतों में गुजरता रहा, इसलिए आज अपने अल्लाह के सामने مانگ لیجئے، اللہ ہمیں شرمندہ مت کیجئے گا، اللہ ہمیں رسوا نہ کیجئے گا۔ اس لیے اللہ کی دی ہوئی نعمتوں کو یاد کرتے ہوئے، معذرت کرتے ہوئے، اللہ سے دینی مزاج اور دینی فکر کو مانگ لیجئے۔ ابو ذر غفاری، حضرت ابو ہریرہ بھوکے پیاسے صفہ پہ پڑے رہتے، بھوک بہت تیز لگتی، بہت تیز لگتی، برداشت نہ ہوتا، تو کوئی صحابی مسجد سے اپنے گھر جاتا تو اس کے پیچھے پیچھے چل پڑتے۔ سوچئے ذرا، غور کریں اس منظر کو، پیچھے پیچھے چل پڑتے۔ کہتے ہیں کئی دفعہ ایسا ہوتا کہ ایک صحابی چلتے چلتے اپنے گھر میں داخل ہو جاتا اور پھر میں وہاں سے مایوس ہو کر لوٹ جاتا، کہ ہو سکتا ہے اپنے دروازے پر پہنچ کر وہ پوچھ لیں گے کیا بات ہے، ہو سکتا ہے اپنے گھر میں لے جائیں تو کھجور کا ٹکڑا ہی مل جائے گا۔ پھر میں کسی اور نماز میں کسی اور کے ساتھ پیچھے چل پڑتا، غیرت آتی، اپنی زبان سے تو نہ کہتا، مگر پھر کبھی ایسا ہوتا، بے ہوش ہو جاتا تو صحابی سمجھتے اس کو مرغی کا مرض ہے۔ مرغی کیا تھی؟ بھوک کی وجہ سے بے ہوشی تھی۔ اللہ، وہ حضرت ابو ہریرہ کو دیکھیں، ایسی حالت میں بھی رات کے اندر ایک تہائی حصہ عبادت میں لگے رہتے تھے، آہوزاری میں لگے رہتے تھے، اور کہتے تھے اللہ تو نے ہمیں جو نعمت دی ہے اس پہ کبھی پکڑ نہ کرنا۔ اللہ، تھا ہی کیا ان کے پاس، مگر دیکھیے ان کا انداز، اور ہمارے پاس سب کچھ ہے مگر اس کے باوجود نہ شکر ہے نہ اطاعت ہے۔ اللہ، ان کے سامنے ہمیں رسوا نہ کیجئے۔ میں تیرے سامنے جھک رہا ہوں خدا، میں تیرے سامنے جھک رہا ہوں خدا، میرا کوئی نہیں اللہ تیرے سوا۔ سوچے ذرا، ایک شہر میں جانا ہوا، پتہ چلا رمضان کے ہر دن میں کسی نہ کسی کی موت ضرور ہو رہی ہے۔ اللہ اللہ، اگر ہماری موت آ گئی اور ہم کفن پہن کر قبر میں چلے گئے، کچھ لوگ ہو سکتا ہے افسوس کر لیں، آنسو کے سن قطرے بہا دیں، مگر قبر میں ہمارے ساتھ کون ہوگا؟ اللہ کی رحمت ہی ہو سکتی ہے۔ اسی اللہ کو پکار لیجئے۔ میں تیرے سامنے جھک رہا ہوں خدا، میرا کوئی نہیں اللہ تیرے سوا، میں گنہگار ہوں، میں خطا کار ہوں، میں گنہگار ہوں، میں خطا کار ہوں، میں سیاہ کار ہوں، میں سزاوار ہوں، میں سیاہ کار ہوں، میں سزاوار ہوں، میری توبہ ہے توبہ۔ یہ مغفرت کی رات چل رہی ہے، ذرا تڑپ کے اپنے اللہ سے توبہ کرنی ہے، تڑپ کے اپنے اللہ سے مغفرت چاہنی ہے۔ موسیٰ علیہ السلام نے دیکھا ایک جوان اللہ سے مانگ رہا ہے، موسیٰ علیہ السلام نے کہا میرے مولا، آپ کا یہ بندہ اتنا مانگ رہا ہے، مجھ سے مانگتا، میرے پاس ہوتا میں ضرور دے دیتا۔ پروردگار نے فرمایا، موسیٰ، مانگ تو مجھ سے رہا ہے مگر اس کا دل تو کہیں اور گھوم رہا ہے۔ اللہ اللہ، پروردگار دینے کو تیار ہیں، لیکن شرط یہ ہے ہاتھ اللہ کی طرف ہو، زبان اللہ کی طرف ہو، دل بھی اللہ کی طرف ہو۔ میری توبہ ہے توبہ اے میرے الہ، میری توبہ ہے توبہ اے میرے الہ، مجھ گنہگار کو تو نہ دینا سزا، مجھ گنہگار کو تو نہ دینا سزا۔ ہاتھ اٹھائیے۔ اللہم لک الحمد کما ینبغی لجلال وجہک وعظیم سلطانک، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم۔ جزا اللہ عنا محمدا صلی اللہ علیہ وسلم ما هو اہلہ۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین الرحيم يا غفار يا ستار يا غفار يا ستار يا حنان يا منان يا حنان يا منان. روایت میں آتا ہے جنت جہنم میں کچھ بندے یا حنان بہت پکارتے ہوں گے بہت پکارتے ہوں گے, شور مچا رکھا ہوگا یا حنان یا منان کہہ کے. پروردگار فرشتے سے کہیں گے یہ کون ہے جو جہنم میں حنان و منان کہہ کے شور مچا رکھا ہے, اس کو جہنم سے نکالو. پروردگار کے سامنے وہ دونوں جہنمی جب آئیں گے کہیں گے اللہ تیرے نام حنان اور منان کا واسطہ دے کر تجھ سے مغفرت چاہ رہا تھا. اللہ کہیں گے تو میرے نام کا واسطہ دے کر مغفرت چاہ رہا تھا, جاؤ میں نے تیری مغفرت کر دی. جو اللہ جہنم سے نکال سکتا ہے وہی اللہ دنیا میں ہمیں بھی جہنم سے نجات دے سکتا ہے. بولیے پروردگار کو یا حنان معاف کر دے, یا منان معاف کر دے, یا حنان معاف کر دے, یا منان معاف کر دے, یا ستار معاف کر دے, یا غفار معاف کر دے. اللہ ہمارے کبیرہ گناہوں کو معاف فرما, صغیرہ گناہوں کو معاف فرما, دن کے اجالے گناہ کو معاف فرما, رات کے اندھیرے گناہوں کو معاف فرما, یاد ہو اسے معاف فرما, جو یاد نہ بھول گئے ہوں اسے معاف فرما. یا اللہ ہم گناہ پہ گناہ کرتے رہے, اللہ لوگوں سے نظر بچا کے کرتے رہے, تو دیکھتا رہا, اللہ تجھے غصہ آتا رہا ہوگا, تجھے جلال آتا رہا ہوگا, فرشتہ قلم لے کر تیار رہا میں لکھ لوں. اے اللہ اس وقت بھی تو فرشتے سے کہتا رہا فرشتہ مت لکھو, کچھ بھی ہے میرا بندہ ہے, ہو سکتا ہے رات کے اندھیرے میں وہ توبہ کر لے گا. اے اللہ ہم سارے گناہوں سے توبہ کرتے ہیں, اللہ ہمارے گناہوں کو معاف فرما, ہمارے والدین کے گناہوں کو معاف فرما, اقربا کے گناہوں کو معاف فرما, رشتہ داروں کے گناہوں کو معاف فرما, والدین استادوں کے گناہوں کو معاف فرما, شاگردوں کے گناہوں کو معاف فرما, دوست احباب کے گناہوں کو معاف فرما. اے اللہ محسنین منتسبین کے گناہوں کو معاف فرما. اللہ اگر تو معاف کر دے گا مولا ہمارا بیڑا پار ہو جائے گا. اللہ اگر آپ نے معاف نہیں کیا تو کل قیامت میں ہم رسوا ہو جائیں گے, ذلیل ہو جائیں گے. اے اللہ بوڑھا باپ کسی کنارے کھڑا ہوگا, فرشتہ زنجیر لے کر دوڑے گا, پروردگار تو کہے گا خضوع ہو فغلو ہو ثم الجحیم صلو ہو, پکڑو اسے پکڑو اسے, بیڑی لگاؤ. ستر ہزار فرشتہ, ستر ہزار فرشتہ بیڑی لے کر دوڑے گا. اللہ بوڑھی ماں دیکھ رہی ہو, بوڑھا باپ دیکھ رہا ہو, ہم جوانوں کے بدن میں بیڑی لگ رہی ہو, اللہ کتنا افسوس ہوگا. اللہ جی وہاں کی رسوائی سے بچا دے, وہاں کی ذلت سے بچا دے, وہاں کی شرمندگی سے بچا دے. اے اللہ اگر تو مغفرت کرنے کا ارادہ نہ کرتا تو مغفرت کے اشرے ہی نہ دیتا. اللہ جب تو نے مغفرت کا اشرا دیا ہے یقیناً تو نے ارادہ کر لیا ہے ہمیں معاف کر ہی دینا ہے. اے اللہ جب تو نے ارادہ کر لیا کہ معاف کر ہی دینا ہے تو اللہ ہم تمام کو بھی معاف فرما دیجیے. مولا مانا, میرے مولا مانا کہ ہم نے بہت گناہ کیے ہیں, بہت ناراض کیا ہے. اے اللہ لوگوں سے بچ بچ کے گناہ کیا, دروازے بند کر کر کے گناہ کیا. اللہ اگر تو کہتا انسانوں کو زیادہ بہتر سمجھتا ہے اور مجھے کمزور سمجھ رہا ہے, اے اللہ معاف فرما دیجئے. میرے مولا معاف فرما دیجئے, ظاہر کے گناہوں کو معاف فرما, باطن کے گناہوں کو معاف فرما, کبیرہ کو معاف فرما, صغیرہ کو معاف فرما. اے اللہ آئندہ کی زندگی میں گناہوں سے ہماری حفاظت فرما. اے اللہ مسجد میں جب ہم ہوتے ہیں تیرے سامنے ہماری آنکھیں جھکی ہوتی ہیں, تیرے سامنے پیشانی جھک جاتی ہے. اللہ ابھی مسجد کے اوتلے سے باہر نہیں نکلتے ہماری نگاہیں اٹھنے لگتی ہیں. اے اللہ یہ دورنگی سے ہمیں بچا لے, یہ دورنگی سے ہمیں بچا لے, آنکھوں کے گناہوں سے بچا لے, اللہ دل کے گناہوں سے بچا لے, زبان کے گناہوں سے بچا لے. اے کریم آقا اپنا فضل فرما کر ہماری زندگی میں راحت عطا فرما, خوشحالی عطا فرما, فراوانی عطا فرما, صحت سلامتی عطا فرما, اپنی رضا عطا فرما, محبت و معرفت عطا فرما, خوف و خشیت عطا فرما, معیت و استحضار عطا فرما. اے اللہ اے کریم آقا جو پریشان حال ہے ان کی پریشانی کو دور فرما. کتنے آپ کے بندے ایسے جو پریشانی میں بے قرار ہیں, اللہ ان کی بے قراری کو دور فرما. اللہ کتنے آپ کے بندے جو بیماری میں پریشان, اللہ ان کی پریشانی کو دور فرما. اللہ آپ نے ہمیں صحت سلامتی عطا فرمائی, اے اللہ قدردانی نصیب فرما. اے اللہ کہیں ایسا نہ ہو, اللہ کہیں ایسا نہ ہو ہم اپنے کسی گناہوں کی وجہ سے کسی ایسے مرض میں مبتلا ہو جائیں کہ اللہ ہم مسجد کے دروازے کو ترس کے رہ جائیں، مسجد میں آنے کو ترس کے رہ جائیں، اللہ ایسی بیماری سے ہمیشہ ہمارے محفوظ فرمائیے گا، اے اللہ کینسر کے مرض سے محفوظ فرما، اے اللہ شوگر کے مرض سے محفوظ فرما، کڈنی کے مرض سے محفوظ فرما، اے اللہ خون کے مرض سے بھی محفوظ فرما، جتنی بڑی چھوٹی بیماریاں ہیں اللہ ہم تمام کو محفوظ فرما دے۔ اے اللہ آپ کے سارے بندے آپ کے گھر میں بیٹھے ہیں، تو ہی جانتا ہے کس کے دل کا کون سا درد ہے، کون کس غم کا مارا ہے، کون کس پریشانی کا ڈوبا ہے۔ اللہ انسانوں کے سامنے کہتے ہوئے شرم آتی ہے، مگر میرے مولا تیرے سامنے تو شرم نہیں آتی۔ اللہ ہمارے دل کے درد کو دور فرما دے، غم کو ختم فرما دے، اولادوں کو آنکھوں کی ٹھنڈک بنا دے، دل کی مرادوں کو پوری فرما دے۔ اس پورے شہر کو دعوت و تبلیغ کے لیے، علم و حکمت کے لیے، محبت و معرفت کے لیے قبول فرما لے۔ جہاں جہاں مدارس ہیں، مساجد ہیں، مراکز ہیں، تمام کی حفاظت فرما۔ اے کریم آقا جہاں جس لائن سے کام ہو رہا ہے اہل حق کی نصرت فرما دے۔ نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے طفیل ہماری دعاؤں کو قبول فرما۔ صلی اللہ علیہ وآلہ آلہ وصحبہ اجمعین، برحمتک یا ارحم الراحمین۔ ساڑھے گیارہ بجے تک فارغ ہو کر جلدی آ جائیں،
ساڑھے گیارہ بجے تک فارغ ہو کر جلدی آ جائیں، اور جو ہمارے سے کسی کے بعد بھی کنارے بیٹھیں گے ان سے بھی تھوڑی